नमस्कार, समय सन्दर्भ कार्यक्रमबाट यहाँहरू सबैलाई हार्दिक स्वागत छ। साथमा छौं प्राविधिक सहकर्मी कृष्ण प्रसाद श्रेष्ठ र म मुकुन्द भण्डारी। समसामयिक विषयवस्तुमा केन्द्रित रहेर प्रत्यक्ष रूपमा संवाद गरिने यस कार्यक्रममा आज हामी खप्तडमा हुन गइरहेको प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सम्बन्धी प्रसंग लिएर उपस्थित भएका छौं। आदरणीय श्रोता, भूस्वर्गका नामले परिचित सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा प्रथम खप्तड आध्यात्मिक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुँदैछ। सम्मेलन यही जेठ 23 25 गतेसम्म हुने आयोजकले जनाएका छन्। सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुनेछ भने भारतीय योग गुरू बाबा रामदेव, पतञ्जलि योगपीठका महामन्त्री बालकृष्ण आचार्य, संघीय र प्रदेश सरकारका मन्त्रीहरू, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्व लगायत सम्मेलनमा सहभागी हुने खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर सिंहले जानकारी दिनुभएको छ। आध्यात्मिक सम्मेलनमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहको संयोजकत्वमा 401 सदस्यीय मूल तयारी समिति समेत गठन भइसकेको छ, जस अन्तर्गत 12 उपसमिति गठन गरिएका छन्। सम्मेलन आयोजनाका लागि खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर सिंहको संयोजकत्वमा तयारी तथा व्यवस्थापन समिति पनि गठन गरिएको छ। सम्मेलन मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खप्तडको प्राकृतिक सौन्दर्यता, आध्यात्मिक योग, ध्यान र साधनाको महत्वलाई चिनाउन यसको आयोजना गरिएको अध्यक्ष सिंहले जानकारी दिनुभएको छ। खप्तडका विविध पक्षको विषयमा आज हामी यसै विषयमा केन्द्रित रहेर खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष तथा सम्मेलन तयारी व्यवस्थापन समितिका संयोजक हर्क बहादुर सिंहसँग कुराकानी गर्दैछौ। अध्यक्ष, स्वागत छ कार्यक्रममा।
धन्यवाद मुकुन्दजी।
हजुर, अब सुदूरपश्चिमको एउटा प्रमुख पर्यटकीय क्षेत्र, धार्मिक पर्यटकीय हिसाबले या प्राकृतिक हिसाबले अन्य आध्यात्मिक हिसाब पनि यहाँहरू त्योलाई जोड्दै हुनुहुन्छ होइन, त्यो एउटा महत्वपूर्ण क्षेत्रमा यहाँहरू पहिलो पटक आध्यात्मिक सम्मेलन, त्यो पनि अन्तर्राष्ट्रिय भनेर त्यसलाई नामाकरण गरेर यहाँले गराउनु भएको छ होइन, यो गर्नुको उद्देश्य के हो बताइदिनु न।
हजुर, धन्यवाद। सर्वप्रथम हाम्रो खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका तर्फबाट रेडियो नेपाल का श्रोता सम्पूर्ण महानुभावहरूलाई हाम्रो खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति तर्फबाट, प्रदेश सरकारको तर्फबाट, सुदूरपश्चिम प्रदेश सरकारकै तर्फबाट म हार्दिक नमन गर्न चाहन्छु। हामी यसै महिनाको यही 2080 जेठको 23-25 गते तीन दिनसम्म यो खप्तड क्षेत्रमा, प्रोपर खप्तड क्षेत्रमा पहिलो पटक प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सम्पन्न गर्न गइरहेका छौँ। हामी एकदम तीव्र समयको चापबाट हामी चाहिँ बाँधिएका छौँ। चुनौती छन् खप्तडमा, त्यो सम्मेलनको आयोजना आफैमा पनि एउटा चुनौतीको विषय हो। अब धेरै समय घर्किसकेको अनुभूति भएको छ, एकदम तयारी हामीमा जुट्ने एउटा परिस्थिति हामी फेस गरिरहेका छौँ। खास गरेर यो खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति प्रदेश सरकारको पर्यटन मन्त्रालयसँग आबद्ध विकास समितिका रूपमा यो गठन भएको समितिका रूपमा रहेको छ। र यसको गठनको पछाडि खास गरेर दुईटा कुरा त्यसको पछाडि रहेका छन्। पहिलो भनेको खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यताले परिपूर्ण क्षेत्र हो र यो खास गरेर पर्यटनको एउटा गरिमाको एउटा केन्द्र पनि भएको नाताले पर्यटनको विकास र सम्वर्धनका लागि यो समितिले काम गर्नुपर्ने दायित्व हाम्रो काँधमा छँदै थियो। गठनदेखि नै हामीले त्यो दायित्व प्राप्त गरिरहेका हौँ। र सँगसँगै खप्तड क्षेत्र धार्मिक आध्यात्मिक एउटा चाहिँ धरोहरका रूपमा पनि हामी यो क्षेत्रका मान्छेहरू अथवा नेपालमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूले ठुलो चाहिँ पर्वका रूपमा सम्मान गर्ने, त्यहाँको धार्मिक र आध्यात्मिक जो चाहिँ त्यहाँको महत्व छ, महत्वलाई चाहिँ को संरक्षण सम्वर्धन र त्यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्नका लागि यो समितिलाई यी दुईटा दायित्व हामीलाई सुम्पिएको कुरालाई मनन गरेका हामीले हौँ। र यही आधारमा वार्षिक कार्ययोजना अनुसार हामीले यो अन्तर्राष्ट्रिय सम्मेलन भन्दा पनि खप्तडमा एउटा राष्ट्रिय स्तरको एउटा सम्मेलन गर्न पाए, अब यो यहाँको धार्मिक आध्यात्मिक महत्व जो छ, यसको सम्पदा छ, यसको चाहिँ यसलाई जगेर्ना गर्नको लागि, यसलाई सम्वर्धन गर्नको लागि, प्रचार प्रसार गर्नको लागि र खप्तडको सौन्दर्यतालाई, यो प्राकृतिक जो छ छटा हो यसलाई राष्ट्रिय स्तरमा चिनाउनु लागि अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु लागि एउटा चाहिँ सम्मेलन ठुलो स्केलमा सम्मेलनलाई गर्न सकेको खण्डमा स्थानीय तहलाई हामीले अब एउटा यसलाई यो अनुरूप तयार गर्न त्यो हाम्रो मध्यवर्ती क्षेत्रभित्र रहेका स्थानीय तहलाई हाम्रो प्रदेश सरकारलाई र केन्द्रीय सरकारलाई समेत हामी एउटा यो विषयलाई लिएर अगाडि बढ्न सकेको खण्डमा सम्भवतः खप्तर क्षेत्रको त्यो प्राकृतिक जो सुन्दरता हो प्रकृतिको एउटा अनुपम जो एउटा भूस्वर्गको रूपमा हामीले खप्तरलाई कल्पना गरेका छौँ त्यसलाई राष्ट्रियकरण गर्न सकिन्छ अन्तर्राष्ट्रियकरण गर्न सकिन्छ र पर्यटनको विकासले हाम्रो त्यो प्रदेश सुदूरपश्चिम प्रदेश अहिले पनि अन्य प्रदेशको तुलनामा हामी समृद्धिका हिसाबले विकासका हिसाबले हाम्रो चेतनाका हिसाबले पछाडि छौँ र यो पर्यटनको विकासका माध्यमबाट समृद्धि मुलुकको समृद्धि सुदूरपश्चिमको समृद्धि मुलुकको समृद्धि भन्ने कुरालाई जोडेर अगाडि बढ्न सकिन्छ भन्ने उद्देश्य साथ हामीले यो सम्मेलन आयोजना गर्न गइरहेका छौँ। खास गरेर मैले भने पर्यटनको प्रचार हो, पर्यटनको प्रचार सँगसँगै हाम्रो धार्मिक जो चाहिँ आस्था हो धार्मिक आस्था र त्यो धार्मिक एउटा चाहिँ जो चाहिँ हाम्रो चाहिँ धरोहर खप्तर क्षेत्रले बोकेको छ। बाबा खप्तर बाबाले करिब 50 वर्षमा आफ्नो तपस्या गरेर त्यो तप र साधना गरेर जो चाहिँ त्यो क्षेत्रलाई जो चाहिँ चिनाउनु भएको छ उहाँले चाहिँ विश्व सामु सम्पूर्ण मानव जातिलाई कल्याण गर्ने जो विचारहरू दिनुभएको छ म मेरो कर्तव्य कुरा होस् आरोग्य विज्ञानको कुरा होस् धर्म नीतिका कुराहरू यी सबै कुरामा जसरी खप्तर बाबाले यो तप गरेर तपस्या गरेर 50 वर्ष आफ्नो जीवनको 50 वर्ष लगाएर जो तप गरेर त्यो चाहिँ त्यहाँबाट विश्व समुदायलाई जो गुण लगाउनु भएको छ त्यसको एउटा चाहिँ एउटा थोरै भए पनि यो सम्मेलनका माध्यमबाट अन्तर्राष्ट्रियकरण गरौँ, अन्तर्राष्ट्रिय क्षेत्रमा यसको चाहिँ खप्तर क्षेत्रको प्रचार गरौँ, खप्तरलाई साँच्चै एउटा पर्यटकीय गन्तव्यको महत्त्वपूर्ण ठाउँ नेपालको गन्तव्यको महत्त्वपूर्ण ठाउँका रूपमा यसलाई स्थापित गर्न सकिन्छ भन्ने एउटा सन्देश दिनका लागि हामीले यो यो चाहिँ सम्मेलन प्रथम खप्तर अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना गर्ने यो जमर्को गरेका हौँ। चुनौतीका बिचमा छौँ, यो चुनौतीलाई पार गर्न सकिन्छ भन्ने कुरामा अहिले पनि तन मन धनका साथ सबैसँग हामी सबै एक भएर लागिरहेका छौँ।
अझ यहाँले भन्नुभयो नि हामी खप्तरको विकासको लागि यसको प्रवर्धनको लागि हामी कसरी अन्तर्राष्ट्रिय क्षेत्रमा यसको महत्व बुझाउन सकिन्छ त्यसैको लागि हामी लागिरहेका छौँ भन्नुभयो। हुन त यहाँ त्यसै डोटीमा लामो समयसम्म प्राध्यापनमा पेसामै रहनुभयो र त्यसपछि आएर त्यहाँको सामाजिक मुद्दाहरूमा पनि अहिले उठाइराख्नु भएको छ, सभासद भएर पनि काम गर्ने मौका पाउनुभयो, अहिले संयोगवश त्यसै खप्तड क्षेत्रकै अध्यक्ष भएर पनि यहाँले काम गर्दै हुनुहुन्छ। एउटा खप्तड बाबाको नामले मात्र खप्तडलाई चिन्ने या अन्य केही त्यस्ता कुराहरू छन् जो बाहिरी व्यक्तिहरू अन्तर्राष्ट्रिय क्षेत्रका व्यक्तिहरू त्यो आसपासका व्यक्तिहरू बाहेक पनि खप्तड जाउन् र खप्तडमा यी कुरा देख्न सकिन्छ भने कि त्यस्ता सम्भावनाका कुराहरू अन्य कुराहरू पनि छन् कि
होइन? अब यहाँ मैले त्यो त्यो कुरोलाई वास्तवमा भन्ने हो भने खप्तर बाबा खप्तर क्षेत्रलाई चिनाउने एउटा महत्त्वपूर्ण व्यक्तित्व भन्ने कुरा चाहिँ हामीले कसैले बिर्सनु हुँदैन। साँच्चै भन्ने हो भने यस्तो यो जीवनका 50 वर्ष खप्तरमा बसेर तप तपस्या जो गर्नुभएको छ साधना जो गर्नुभएको छ यो आफैमा अनुपम एउटा उदाहरण हो। एउटा व्यक्तिले दिन सक्ने त्यो ठाउँलाई चिनाउनका लागि योगदान गरेको कुरालाई मैले यहाँ तपाईँ यो प्रसङ्ग होस् मैले सुनाउन खोजेको हुँ। खास गरेर खप्तर आफैमा पनि एउटा सुन्दर प्राकृतिक एउटा चाहिँ भूभाग हो, त्यो क्षेत्रको भूभाग हो। मैले आग्रह गरेँ त्यहाँ चाहिँ हिन्दू धर्मावलम्बीहरूले वर्षको 2 पटक ठुला ठुला मेला चाहिँ भर्छन्, भर्खरै सम्पन्न भएको छ। अस्ति मात्रै 16 गतेका दिन खप्तरमा दशहराको ठुलो मेला लाग्छ, सुदूरपश्चिमका 4 जिल्ला र अन्य चाहिँ त्यो अन्य भूभागबाट समेत अहिले धेरै ठाउँबाट बैतडी दार्चुलादेखि लिएर कैलाली कञ्चनपुरदेखि सम्पूर्ण क्षेत्रका मान्छेहरू देशका विभिन्न कुना कुनाबाट पनि अहिले खप्तरमा गङ्गा दशहराको मेला भर्नका लागि र त्यो चाहिँ स्नान गर्नको लागि त्रिवेणीमा स्नान गर्नको लागि सशलिङ्गु चाहिँ के अरे आराध्य शस्त्रको दर्शन गर्नको लागि केदार धारामा स्नान गर्नको लागि अनि बाबा धामलाई हेर्नको लागि खापर दहलाई हेर्नको लागि नाग चाहिँ ढुङ्गा क्षेत्रलाई अवलोकन गर्नको लागि यति मात्रै होइन अझ त्यो खप्तरमा गइसकेपछि एकपटक सुदूरपश्चिमका सबै क्षेत्रहरू खास गरेर सुदूरपश्चिम भनेर पहिचान गर्ने जो ठाउँहरू हुन् बढीमालीका त्यहाँ ठुलो चाहिँ एउटा चाहिँ महत्त्वपूर्ण एउटा चाहिँ प्राकृतिक सम्पदाले भरिएको धार्मिक एउटा चाहिँ मालिका माताको चाहिँ मन्दिर भएको ठाउँ मालिकाले बसोबास गरेको बसेको क्षेत्र बढीमालिका त्यहाँबाट नजिकबाट अवलोकन गर्न सकिन्छ, सहज पहुँच छ त्यहाँ छ। रामारोशन त्यहाँको नजिकै रामारोशन छ, रामारोशनलाई नजिकबाट हेर्न सकिन्छ। एकपटक खप्तर गएपछि रामारोशन जाने कुराहरू, एकपटक खप्तर गइसकेपछि बढीमालिका पुग्ने कुराहरू, यति मात्र होइन अपि हिमाललाई नजिकबाट हेर्न सकिन्छ, सैपाल हिमाललाई नजिकबाट हेर्न सकिन्छ। एउटा कर्नरबाट खप्तडको एउटा कर्नरबाट मान सरोवरको एउटा चाहिँ भाग हेर्न सकिन्छ भन्ने कुरा, साँच्चै हामी मौसम यदि अनुकूल भयो भने, त्यो क्षेत्रमा गएर मौसम अनुकूल भयो भने मान सरोवरलाई दर्शन पनि त्यहाँबाट गर्न सकिन्छ। हिम श्रृङ्खलाहरूका सबै क्षेत्रहरू, पश्चिमको हिम श्रृङ्खलाका सबै पार्टहरूलाई नजिकबाट निहाल्न सकिने, माथि गइसकेपछि तल तराईका ठुला ठुला फाँटहरू यदि मौसमले साथ दियो भने तराईतिरका तल्ला फाँटहरूलाई समेत अवलोकन गर्न सकिने एउटा सम्भावना छ। अत्यन्त ठुलो साँच्चै भन्यो भने 10,000 फिटको उचाइमा रहेको समतल फाँट, तपाईँहरूले हामीले सुनेका छौँ 22 पाटनहरू छन्, ठुला ठुला घाँसे मैदानहरू छन्, 9 चाहिँ ठुला ठुला बण्ड भन्छन् तलाउहरू छन्, ताल थलैयाहरू छन्, यसै गरेर चाहिँ 50-52 चाहिँ थुम्काहरू छन्, भरा भरा सजिएका चाहिँ थुम्का छन्, कहीँ रुख छन्, कहीँ हरिया फाँटहरू छन्, हरिया चाहिँ के अरे हरियालीले ढाकेका चाहिँ साना जडीबुटी भुटानहरूले चाहिँ भरिएका चाहिँ थुम्काहरू छन्। यो सुन्दर एउटा छटा भएको त्यो भूभाग खप्तड जो क्षेत्र छ, खप्तड क्षेत्र एकपटक यसलाई साँच्चै हामीले पर्यटकीय हिसाबले भौतिक पूर्वाधार लाई उपयुक्त ढङ्गले हामीले हाम्रो चाहिँ त्यो जसरी ट्रेकिङ एउटा मार्ग रूपमा खप्त जाने कुराहरू छन्, 5-6 डोटीबाट भएर जाँदा वा त 3-4 चाहिँ बजाङ भएर जाँदा, 3 बाजुरा भएर जाँदा वा 5-6 पछाम भएर जाँदा, ती बाटाहरूलाई हामीले सहज रूपले चाहिँ पर्यटक मैत्री बनाउन सकेको खण्डमा सहजसँगले आनन्दसँग रिल्याक्स गरेर एकपटक म 4-5-6 हिँडेर जान्छु भन्ने खालको, एकपटक मैले एकपटक खप्तड हिँडेरै जाने चाहिँ इच्छा राख्छु भन्ने खालको एउटा त्यो बाहौल वातावरण निर्माण गर्न सकेको खण्डमा, प्रदेश सरकारले त्यसलाई चाहिँ त्यो त्यसरी यो भिजन लिएर बनाउन सकेको खण्डमा, केन्द्र सरकारले त्यो चाहिँ योजना दिन सकेको खण्डमा, हामी मलाई लाग्छ त्यो क्षेत्रलाई एउटा समृद्धिको एउटा चाहिँ बाटोतर्फ, त्यो क्षेत्र समृद्धिको बाटोतिर आफै बढ्छ, मुलुक समृद्धिको बाटोतिर अगाडि बढ्छ भन्ने कुरा म चाहिँ निवेदन गर्न चाहन्छु। त्यति यो वास्तवमा त्यहाँको फरक चाहिँ परिवेश पनि छ, खप्तड बाबाको एउटा योगदान महत्त्वपूर्ण छँदैछ, यसका अलावा त्यो प्रकृतिले पनि हामीलाई त्यहाँ जोड्न जोडिएको छ, धार्मिक के अरे आस्थाले पनि त्यहाँको हिन्दू परम के अरे मान्यता बोकेका सबै मान्छेले एकपटक खप्तड पुग्नका लागि, अनि ऋषि पञ्चमीका दिन पछिल्लो के अरे रक्षाबन्धनका बेला भदौमा पर्ने रक्षाबन्धनका बेला पनि त्यहाँ चाहिँ ठुला मेलाहरू हुने गर्छन्, यी धेरै मेलाहरूमा चाहिँ जनताको सहभागिता, त्यहाँको धार्मिक त्यो आस्था, जो चाहिँ धार्मिक चाहिँ जो चाहिँ हाम्रो चाहिँ महत्त्व हो, त्यो महत्त्वलाई उठाउनको लागि पनि यी सबै गतिविधिहरू हामीले अगाडि बढाउन सकिन्छ।
हजुर इन्द्र, यहाँले भन्नुभयो नि हामीले चाहिँ खप्तडको महत्त्वलाई बुझाउनको लागि सम्मेलनको आयोजना गरिरहेका छौँ भन्दाखेरि 3200 मिटर करिबको उचाइमा यो रहेको छ यो भूभाग होइन, आफैमा पनि एउटा अलिकति दुर्गम हिँडेर जानुपर्ने यी कुराहरू पनि छन्, त्यहाँ जानको लागि जस्तै कसैलाई केही अप्ठ्यारो परेको अवस्थामा यहाँले कसरी व्यवस्थापन गर्नुभएको छ, अनि काठमाडौँ अथवा भारतसँग पनि जोडिएका ठाउँहरू छन् होइन, नेपालसँग नजिक ठाउँहरू छन्, अन्य ठाउँबाट आउने व्यक्तिहरूले त्यहाँ जानु पर्यो आफ्नो हिसाबले जानु पर्यो भने उहाँहरू कसरी जान सक्नुहुन्छ, कुन कुन रूटबाट कुन कुन बाटो भएर जान सक्नुहुन्छ, के छ दुइटै कुरा मैले जोडेर सँगै भने।
हजुर अहिले यो खप्तड प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको सन्दर्भमा हामीले यो सबै कुराको स्वास्थ्य सुरक्षाको विषयमा पनि हामीले गम्भीर रूपमा योजना बनाएर अगाडि बढेका छौँ। उपसमिति मार्फत स्वास्थ्य उपसमिति भनेर हामीले निर्माण बनाएका छौँ, यसमा चाहिँ रेडक्रसको क्षेत्रीय अध्यक्षज्यूको नेतृत्वमा, अरू क्षेत्रीय स्वास्थ्य निर्देशकज्यूको नेतृत्वमा यो समिति निर्माण भएको छ, उहाँहरूले सबै कम तयारी गरेका गर्नुभएको छ, खास गरेर अक्सिजनको व्यवस्था भएको छ, औषधि उपचारको व्यवस्था भएको छ, सबै कुरा गरेको छ। यो हामी त्यहाँ अलग्गै एउटा अफिस चाहिँ त्यहाँको हुने कुरा भयो, र जहाँसम्म अब इमर्जेन्सी चाहिँ जो चाहिँ परिस्थिति आउला, स्वास्थ्य सम्बन्धमा परिस्थिति आउने कुरालाई पनि हामीले आकलन गरेका छौँ, त्यसलाई नजात गरेका छैनौँ, हामीले त्यसलाई ध्यानमा राखेका छौँ। त्यो हुँदा रेस्क्यू गर्ने कुराहरूको व्यवस्था, सेनाको एउटा टुकुटी त्यहाँ टुकुटी छ, अब तत्कालै गर्नुपर्ने सेनाले गर्नुपर्ने सहयोगहरू, स्वास्थ्य कर्मीहरूले गर्ने सहयोगहरू त निरन्तर आफ्नो ठाउँमा सँगसँगै हुनेछ, सबै ठाउँको चाहिँ अनुगमन हुनेछ। अहिले साँच्चै चाहिँ अहिले भारतबाट यो गुरु के अरे हाम्रो रामदेव महाराज जो चाहिँ आउँदै हुनुहुन्छ, अनि उहाँसँग चाहिँ आचार्य बालकृष्ण जो चाहिँ आउँदै हुनुहुन्छ होइन, जगद्गुरु जो चाहिँ 24 गतिका लागि जो आउँदै हुनुहुन्छ, अनि विभिन्न मुलुकका चाहिँ राजनीतिक व्यक्तित्वहरू एम्बेसडरहरू जो चाहिँ आउँदै हुनुहुन्छ, आउने कुराहरूको चाहिँ ग्यारेन्टी हामीले प्राप्त गरेका छौँ। यी सबै कुरालाई ध्यानमा राखेर महत्त्वपूर्ण व्यक्तिहरूलाई हामीले सकेसम्म केही पैदल हिँड्नु ट्रेकिङ मार्गबाट अगाडि बढ्छौँ भन्ने अपेक्षा हामीले गरेका छौँ। 500 जनालाई हामीले आमन्त्रण गरेको छौँ अहिले सम्मेलनमा, हाम्रो चाहिँ अब एउटा चाहिँ योजना 500 जना चाहिँ उपस्थित हुन्छन्, हाम्रा आगन्तुक हुन्छन् भन्ने अनुमान हामीले गरेका छौँ। त्यसमा पतञ्जलि योगसँगै जोडिएका मान्छेहरूको संख्या अलिक ठुलो हुन्छ, 200 जनाको चाहिँ टोली चाहिँ पतञ्जलिसँगै जोडेको, देशभरिका र भारतबाट आएका चाहिँ पतञ्जलि योग पीठसँग जोडिएका व्यक्तित्वहरू चाहिँ हामीसँग हुनेछन्। त्यसकारण अब पर्यटन क्षेत्रमा योगदान दिएका, नीति निर्माणको महत्वपूर्ण क्षेत्रमा बसेर काम गरिसक्नुभएका राजनीतिज्ञ व्यक्तिहरू, पूर्व प्रधानमन्त्रीहरू, प्रधानमन्त्री नै त्यसको प्रमुख अतिथि हुने भएपछि पूर्व प्रधानमन्त्री हुन्छन्, संघीय सरकार केही मन्त्रीहरू चाहिँ त्यहाँ पुग्नुहुन्छ, प्रदेश सरकारको पुरै संसदमा त्यसमा संलग्न हुन्छ। र त्यो बाहेक अब कम्तीमा यो सम्मेलनमा सहभागी हुनको लागि बाबा रामदेव त्यहाँ पुग्नु हुने विशिष्ट व्यक्तित्वहरूले अथवा पर्यटनको विकासको लागि के बोल्नुहुन्छ, के चाहिँ सोच बनाएका छन् भनेर सुन्नको लागि धेरै मान्छे आतुर छन् त्यहाँ जानको लागि। यसका लागि हामीले अहिले नै सबैतिर चाहिँ यो प्रचार गरेका छौँ, हामीले आग्रह गरेका छौँ, निवेदन गरेका छौँ। हाम्रा खप्र पुग्नको लागि असहजता छ, केही असहजता भूगोलले हामीलाई अलिकति अप्ठ्यारो चाहिँ हामीलाई पारिरहेको छ। मैले भने सहज सबैभन्दा नजिक जानको लागि सबभन्दा एउटा चलेको एउटा रुट भनेको धनगढीबाट काठमाडौँबाट धनगढी चाहिँ आउँछन् काठमाडौँ आउने के अरे यात्रुहरूले, काठमाडौँबाट करिब करिब 6,500-7,000-8,000 तिरेर धनगढी चाहिँ आउने एउटा चाहिँ बाटो छ, प्लेन सर्भिस चलेको छ, हवाई सेवा चाहिँ को सुविधा छ। यस यहाँबाट चाहिँ हामीले गाडीको व्यवस्था गरेर हामी चाहिँ डोटीको झिगडानासम्म सिधै करिब करिब 5-6 घन्टामा हामी चाहिँ झिगडाना पुग्छौँ। झिगडाना बास गर्ने ठाउँ छ, बास बसेर त्यहाँबाट करिब करिब 6 घन्टा 6.5 घन्टाको उकालो उक्लेर खप्चर पुग्न सकिन्छ। एउटा चाहिँ त्यहाँ चाहिँ त्यो त्यति एकदम चल्ती बाटो कहीँ कतै समस्या छैन। यसै गरेर बझाङको तमैल भएर धनगढीबाट बझाङको तमैलसम्म जाने, तमैलबाट 14 किलोमिटर 15 किलोमिटर जति एउटा कच्ची बाटोबाट माथि चाहिँ खप्तर छान्ना पालिकाको दारुगाउँसम्म जाने बाटो छ। दारुगाउँबाट अगाडि बढिसकेपछि 3 घन्टा 3.5 घन्टाको बाटो लोखडा पोस्टबाट, त्यहाँको प्रवेशद्वारबाट लोखडा पोस्टबाट 3-3.5 घन्टाको पैदल यात्रा, उकालो यात्रा सकेपछि खप्तर पुग्न सकिन्छ। दुईटा बाटो अहिले चलेका बाटोहरू दुईटा हुन्। यसका अलावा बाजुराको धौली छडाबाट अत्यन्तै छोटो बाटो छ, 2.5 घन्टा 3 घन्टाभित्र त्यहाँ चाहिँ घोडा पुगिन्छ। तर अहिले धौली छडालाई अछामबाट घुमेर धेरै चाहिँ माने बाटो चाहिँ के अरे एउटा चाहिँ छिचोलेर जानुपर्ने भएको हुनाले धौली छडाबाट जाने संख्या काठमाडौँबाट अथवा भारतका विभिन्न ठाउँबाट अथवा विभिन्न सहर बस्तीबाट जानुको लागि धौली छडा त्यति चाहिँ अनुकूल रूपमा लिएको लिँदैन। अछामबाट पनि त्यो बाटोलाई त्यति सहज रूपमा लिएको छैन। खास गरेर अहिलेको चाहिँ यात्रा गर्ने यात्रुहरूले डोटीको झेगडाना पोस्टबाट त्यो चाहिँ प्रवेशद्वारबाट र बझाङको तमैल भएर माथि जाने जो चाहिँ लोखडा पोस्ट छ, लोखडा पोस्टबाट प्रवेशद्वारबाट प्रवेश गर्न सहज भएको कुरा हामीले सादर सबै यात्रुहरूलाई हामीले निवेदन गरेका छौँ। तयारी त्यो अनुसार नै भएको छ। हेलिकप्टर सेवाबाट सबैलाई पुर्याउन सक्ने सम्भावना धेरै कम भएको कुरा, विशिष्ट व्यक्तित्व बाहेक सेनाको हेलिकप्टरको हामीले चाहिँ प्राप्त गर्ने हामीले चाहिँ अपेक्षा गरेका छौँ। यो सरकारी प्रक्रिया भएको हुनाले पनि एउटा लामो प्रश्न आजसम्म आज मितिसम्म एउटा चाहिँ प्रष्ट यो चाहिँ रुटबाट अथवा हेलिकप्टर यो सेवाले सेवा दिन्छ भन्न सक्ने अवस्था छैन। सर्वसाधारण सबै मान्छेहरू पैदल नै हिँडेर खप्तडा पुग्ने अपेक्षा हामीले गरेका छौँ।
हजुर, यहाँले 500 जना जतिलाई चाहिँ आमन्त्रण गर्नुभएको छ, त्यो बाहेक अन्य यात्रु अथवा अन्य पर्यटकहरू अन्य दर्शनार्थीहरू पनि खप्तर जान सक्छन् है? त्यसको लागि यदि खप्तरमा गयो भने त्यहाँ गएर बस्न सक्ने व्यवस्था, खान पाउने व्यवस्था, उहाँहरू ढुक्क हुने अवस्था छ कि छैन, के छ यहाँ व्यवस्थापन समिति पनि हुनुहुन्छ?
हामीले यी सबै कुरालाई ध्यानमा राखेका छौँ। 500 जनाको हामीले आकलन गरेका हौ, 500 जना चाहिँ हाम्रा आमन्त्रित हुन्छन् भन्ने अनुमान गरेका हौ। योभन्दा बेसी हुन्छन् भन्ने कुरा पनि बुझेका छौँ, हामीले बुझेका छौँ। हामीले जति हामीले बोलाएका छौँ, बोलाएका केही मान्छेहरू चाहिँ केही परिस्थितिले छुट्न सक्छन्, तर 500 भन्दा बढी नै हुन्छन् भन्ने हामीले आकलन गरेका छौँ। हाम्रो तयारी भनेको यो 500+को पनि व्यवस्थापन गर्नुपर्छ, बस्नको लागि, कम्ती बस्नलाई, खान र बस्नको लागि हामी व्यवस्थापन गर्नको लागि तयार हुनुपर्छ भन्ने योजनालाई ध्यानमा राखेर हामीले यो सबै हाम्रा गतिविधिहरू त्यो अनुसार गरेका छौँ। हामीले आग्रह गरिहाले 250 जनालाई के अरे बस्न सक्ने टेन्टको व्यवस्था गर्ने भनेर हामीले चाहिँ अल टेन्ट अर्डर गरेर भोलिसम्म चाहिँ हाम्रो चाहिँ झिगडाना पुग्छ, सबै टेन्टहरू पुग्छन् पुग्ने भइसकेका छ होइन। यसका अलावा अरू हामी त्यहाँ भएको पूर्वाधार छ, खप्तड क्षेत्र पर्यटन विकास र व्यवस्थापन समितिका दुईटा गेस्ट हाउसन, एउटा खप्तड निकुञ्ज राष्ट्रिय निकुञ्जको चाहिँ एउटा चाहिँ भवन छ, गेस्ट हाउस छ। अहिले नेपाल पर्यटन बोर्डले बनाएका 8-10 मध्ये 7 करिब करिब छाना हालेको अवस्था छ, त्यसलाई प्रयोग गर्न सक्छौ। अनि यो यतापट्टि केदार ढुङ्गामा रहेका 3 भवन छन्, 3 भवनमा करिब 150-200 त्यहाँ राख्न सक्छौ। ब्रेन र ऐश्वर्य आश्रम बाटिका भन्ने छ, त्यो चाहिँ त्यहाँ चाहिँ एउटा भवन छ, त्यो प्रयोग त्योलाई पनि प्रयोग गर्न सक्ने सम्भावना छ। सेनाको एउटा चाहिँ एउटा इकाइ छ त्यहाँ चाहिँ बसेको छ, सुरक्षालाई र तैनात भएको एउटा चाहिँ इकाइ छ, टिम छ। त्यो टिमले पनि के भन्छ, भिआइपीहरूको व्यवस्थाको लागि 35-50 हामी पनि व्यवस्थापन गर्न सक्छु भनेका छन्। तदनुरूपको चाहिँ लजिस्टिक अन्य चाहिँ जो स्लिपिङ ब्यागहरू अथवा म्याट्रेसहरू यो खालको व्यवस्थापनको लागि विभिन्न गाउँपालिकासँग ठुल्ठुलो चाहिँ एउटा सहयोग प्राप्त गर्छ, सबै मध्यवर्ती क्षेत्र लगायतका अन्य सबै धेरै ठाउँबाट यो अभियानमा संलग्न त्यो आस्था बोकेका सबै मेयर साहबहरूले अध्यक्षहरूले यसमा चाहिँ एकदम मन खोलेर सहयोग गर्ने खालको एउटा वातावरणमा भएको छ। अब हामीले त्यो सामग्रीलाई हामीले जति अर्डर गरेका छौँ त्यो सामग्रीलाई त्यो पक्षलाई खप्तड कसरी पुर्याउने भन्ने चुनौती बडो बलियो ढङ्गले उपस्थित भएको छ। यात्राको चाहिँ कुनै यहाँ भवानी गर्ने हामीसँग साधन छैन, मान्छेले बोक्न सक्ने व्यवस्था पनि छैन। यो अषाढको महिना लागिरहेको छ करिब करिब, अब चाहिँ यदि किसानको अत्यन्त महत्त्वपूर्ण समय हो, यो समयमा मान्छे लेबरका रूपमा चाहिँ प्रयोग गर्न सक्ने अब क्षमता धेरै कम छ, हाम्रो त्यो क्षेत्रमा कम छ अहिले। र हेलिकप्टरबाट कम्ती 21 दिन हामीले ढुवानी गर्न सक्यौँ भने सम्भवतः त्यहाँ चाहिँ एकदम सुन्दर एक खालको चाहिँ टेन्ट नै भरिएको, चारतिर टेन्ट भएको सुन्दर एउटा क्षेत्र देखिने कुरा मैले अनुभूति गरिरहेको छु, त्यो अनुभूति मैले गरेको छु। यसैले बस्ने खाने कुराको चाहिँ व्यवस्था 500-600 हुनसक्छ, अनि प्राइभेट तहमा चाहिँ अहिले पनि भर्खरै यो चाहिँ लागेको छ, हाम्रो चाहिँ के अरे यो गङ्गा दशहरा सम्पन्न भएको छ, त्यहाँ चाहिँ स्टलहरू सानो दोकानहरू चाहिँ अहिले पनि छन्, उहाँहरूलाई त्यो कुरा थाहा छ। र अब 2-4 अझ पर्खेर पनि त्यो चाहिँ सेवा दिनको लागि उहाँहरू त्यहाँ तैनात हुनुहुन्छ। भोकै बस्दैनन्, सुत्न पाएन भनेर भन्नु पाइँदैन। मध्य पहाड उच्च मध्य पहाड हो, त्यो उच्च मध्य पहाडमा स्वभावले अरू तयारी त त्यहाँ चाहिँ खप्न जाने मान्छे के अरे व्यक्तित्वहरूले यात्रुहरूले त्यो गरेकै हुन्छन्। तर पनि भोकै बस्नुपर्ने वा चाहिँ के अरे बाहिर खुल्ला आकाशमा चाहिँ रात बिताउनु पर्ने अवस्थाबाट कसैले पनि आफूलाई त्यस्तो अनुभूति गर्ने छैनन् भन्ने अपेक्षा हामीले गरेका
छौँ। हजुर, हिजोको दिनमा खप्तडलाई चिनाउनुको लागि निजी क्षेत्रको पनि भूमिका धेरै महत्वपूर्ण रहेको थियो, आजसम्म चाहिँ उहाँहरूको पनि योगदान चाहिँ महत्वपूर्ण छ। यहाँहरू अहिले निजी क्षेत्रसँगको सहकार्य के कसो गर्नुमा छ, उहाँहरू पनि यसमा सहयोग हुन सक्छ?
एकदम हामीले मैले आग्रह गरेँ, निवेदन गरेँ, हामीले स्थानीय तहका धेरै पटक स्थानीय तहका नेतृदायी व्यक्तित्वहरूसँग धेरै 2-3 चरणमा हामीले छलफल गऱ्यौँ, यसमा प्रदेश सरकारसँग समन्वय गऱ्यौँ, यसका अलावा सङ्घ सरकारसँग पनि गऱ्यौँ, पर्यटन बोर्डसँग समन्वय गरेका छौँ, निजी क्षेत्रसँग पनि हामी समन्वय गरेका छौँ। खास गरी निजी क्षेत्र भन्नाले विभिन्न उद्योग वाणिज्य क्षेत्र होस् वा चाहिँ चेम्बर अफ कमर्स होस् होइन, यता चाहिँ अझ निर्माण व्यवसायसँग होस्, हाम्रो यो क्षेत्रका अथवा केन्द्रमा भएका अन्य चाहिँ त्यहाँ केन्द्रीय उद्योग वाणिज्य सङ्घ चेम्बर अफ कमर्स अरू चाहिँ विभिन्न सेवा समितिहरू हुन्छन्, यी सबैसँग चाहिँ हामीले समन्वय सम्पर्क गरेका छौँ। खास गरेर उहाँहरू हाम्रो क्षेत्रबाट गर्न सकिने योगदान के हुनसक्छ, हामी जोडिन तयार छौँ भन्ने खालको कुराहरू आएका छन्। यद्यपि भौतिक रूपले आर्थिक रूपले चाहिँ अब त्यो सहयोग जुट्ने कुराहरू त छैन, तर पनि आफ्नो आफ्नो ठाउँबाट विभिन्न नाटा पाटा हान आदिका सबै सङ्घ संगठन छ, पर्यटन क्षेत्रसँग जोडिएका सबैसँग पनि हाम्रो समन्वय छ, सम्पर्क छ। आउनुहोस् एकपटक, तपाईँहरूले सुदूरपश्चिमलाई अब आजसम्म धेरै टाढा छान्नु भएको छ भने पनि त्यसलाई बिर्सेर अब त नजिक छ भन्ने खालको अनुभूति दिनको लागि पनि तपाईँहरू त्यहाँ पुग्नुपर्छ भनेर हामीले चाहिँ अनुरोध गरेका छौँ, आग्रह गरेका छौँ। सम्पर्क समन्वय भएको छ, अब कम्ती खप्तडसँग जोडिनुको लागि हामीले आग्रह निवेदन गरेका छौँ। मूल कुरा अहिले आर्थिक जो चाहिँ हाम्रो पाटो छ, यो प्रदेश सरकार, स्थानीय सरकार र चाहिँ सङ्घ सरकारसँग रहेका केही जिम्मेवार आधिकारिक अब चाहिँ संस्थासँग अथवा निकायसँग हामी चाहिँ जोडेका छौँ, अगाडि बढेका छौँ। अब यो हामी स्रोत साधनभन्दा पनि व्यवस्थापनको पाटो गम्भीर छ। अहिले चाहिँ हामीसँग भए पनि जस्तो धनगढीमा हामीसँग सामान छ, सामग्री छ, हामीसँग हेलिकप्टर छैन, मान्छे चाहिँ त्यो बोकेर लाग्नु छैन सम्बन्धेन। यो के अरे तपाईँलाई म आग्रह गरौँ, यो चाहिँ साउन्ड बक्स सिस्टम अब ठुलो चाहिँ अन्तर्राष्ट्रिय सम्मेलन ठुला चाहिँ ठुलो एउटा चाहिँ ग्यादरिङमा बाबा रामदेव आउने, मुलुकको प्रधानमन्त्री आउने, पूर्व प्रधानमन्त्री आउने होइन, योजनाका जिम्मेवार मान्छे मन्त्रालयका सचिवहरू, मन्त्रीजीहरू, सचिवजीहरू आउने, सबै कुरामा अलि व्यवस्थित गरौँ भन्ने कुरा गर्दै गर्दा एउटा चाहिँ त्यो मञ्च व्यवस्थापन सामग्री ढुवानी गर्न चाहिँ यति चुनौती भएको छ। हेलिकप्टर चाहिएको त्यसको लागि हेलिकप्टर चाहियो, खर्च चाहिँ बढी छ, मान्छेलाई आलोपमा भोलि चाहिँ खेप्नुपर्ने अवस्था छ, हेलिकप्टर कुदायो भन्ने कुरा पनि आउन सक्छ। यसबाट कम्ती रेडियो नेपाल तपाईँहरू जसको एउटा मुलुकको सबैभन्दा लिडिङ आधिकारिक एउटा छ, एउटा चाहिँ जो चाहिँ मिडिया छ, यो मिडियाले पनि यसको औचित्यता परिस्थितिलाईको मूल्यांकन गरेर भोलिका दिनमा त्यसलाई डिफेन्ड गर्ने कुराहरूमा हामीले तपाईँले गर्दैन डिफेन्ड गर्नुहुनेछ भन्ने छ। विशुद्ध चाहिँ खप्पड क्षेत्रको विकास लाग्यो, कहीँ हाम्रा स्वार्थ छैनन्, व्यक्तिगत स्वार्थ लागि लागेको होइन। उमेरको यो चाहिँ समयमा हामी यो काम गरिरहँदाखेरि यो हामी चाहिँ यसको पछाडि हाम्रो व्यक्तिगत स्वार्थ बिल्कुल छैन। म चाहिँ यसमा पारदर्शीसँगले तपाईँहरूलाई भन्न चाहन्छु, कुनै नगरिकन सबैले सकारात्मक रूपले जान्नुपर्छ, अलिकति सचेत ढङ्गले सबैले सहयोग गरिदिनका लागि पनि म अपिल तपाईँहरूको रेडियो नेपाल को यो चाहिँ हाम्रो अधिकारी नेपाल सरकारको अधिकारी जो चाहिँ मिडिया हो, यो मिडियाले के उठाइदिनुपर्छ, यसलाई पहल कदम गर्नुपर्छ, यसको त्यसमा अगाडि बढिदिनुपर्छ भन्ने निवेदन पनि म गर्न चाहन्छु।
अझ इन्द्र, यहाँले यो भनिरहँदाखेरि हामी कुराकानीको अन्त्यतिर पनि पुगिसकेका छौँ होइन। अब जस्तै यहाँले भन्नुभयो एउटा महत्वपूर्ण क्षण, महत्वपूर्ण कार्यक्रम जुन आफैमा पनि चुनौती छ, केही कुराहरू यातायातले गर्दा छन्, केही कुराहरू चाहिँ व्यवस्थापनमा अलिकति असार लाग्न लागिसक्दाखेरि पनि केही चुनौती कुराहरू छन्, केही कुराहरू बर्खाले पनि समस्या ल्याएका छन् यावत भनिरहँदाखेरि पनि अब हुन त सुदूरपश्चिम सरकारकै अगुवाईमा यहाँहरू समन्वय गरेर अगाडि बढ्दै हुनुहुन्छ, तर त्यो क्षेत्रका राजनीतिक पार्टीहरू अथवा त्यहाँका जुन स्टेक होल्डरहरू छन् नि, महत्वपूर्ण क्षेत्र पक्षहरू छन्, उहाँहरूसँगको समन्वय कस्तो छ, उहाँहरूले अपनत्व ग्रहण गर्नुभएको छ कि छैन, के छ, कसरी अगाडि बढ्नु भएको छ यहाँहरू, त्यो एउटा महत्वपूर्ण पाटो हुन सक्छ।
एकदम सही कुरा ठिक समयमा उठाइदिनु भयो, मैले चाहिँ त्यो कुरा पहिले नै उठाउनु पर्थ्यो जस्तो लाग्छ। यो कार्यक्रम शुभारम्भ गर्दाको बेला यसको चाहिँ औचित्यताका विषयमा प्रश्न धेरै थिए, धेरै साथीहरूले यतिखेर यो अन्तर्राष्ट्रिय स्तरको सम्मेलन के हो, यसको पछाडि कारण के हो भनेर प्रश्न गर्ने हिजो धेरै आवाजहरू थिए, धेरै आवाजहरूलाई छिचोल्दै आज सम्पूर्ण हामीको सुदूरपश्चिम, अब म सिङ्गो लाग्छ मलाई के कन्फिडेन्स भएको छ भने, मलाई विकास मेरो लागेको छ भने, वास्तव पवित्र भावनाले सुरु गर्ने हो भने होइन कुनै स्वार्थ राखेर गर्ने हो भने सम्पूर्ण चाहिँ शक्ति एक ठाउँमा हुन सक्छ, सम्पूर्ण राजनीतिक वादहरूलाई पन्छ्याएर पनि सबै एक ठाउँ उभिन सक्छ भन्ने कुराको उदाहरण यो अहिले यो सम्मेलनहरूमा भएको छ। मैले भने जसरी त्यो भावना चाहिँ हरेक राजनीतिक पार्टीहरूमा नेतृत्वमा, राजनीतिक नेतृत्वमा अथवा चाहिँ विभिन्न जिम्मेवार रहनु भएका जनप्रतिनिधिहरूमा अथवा चाहिँ त्यो सङ्घीय सांसद हुन् वा मन्त्री हुन् वा चाहिँ सङ्घीय नेता केन्द्रीय स्तरका नेता हुन्, पार्टीका प्रमुख नेताहरू हुन् वा चाहिँ जिल्ला स्तरका नेता हुन्, हरेक नेताहरू एउटै भावना खप्तडमा यो सम्मेलन सफल गर्नुपर्छ भनेर जोड्नु भएको छ। मैले भनौँ नेकपा एमाले, नेपाली काङ्ग्रेस, के अरे यसै गरेर नेकपा माओवादी, नेपाल कम्युनिस्ट पार्टी, एकीकृत समाजवादी, अन्य पार्टीहरू राप्रपा सबै चाहिँ सबैको चाहिँ के छ भने कहीँ न कहीँ कुनै न कुनै रूपमा अब संलग्न गराउन सकौँला, कति कति संलग्न हुन्छन्, कति खप्तड जान सक्छन् नजान सक्दैन त्यो अर्कै कुरा होला, तर यो कुरामा सम्पूर्ण ठाउँबाट कहीँ कसैको यो वा उसले गरेको कार्यक्रम हो भन्ने नपरिकन जसरी झुक्नु भएको छ मुलुक बुढाउने एउटा चाहिँ आधार पनि यसरी निर्माण हुन सक्छ, यसो गर्न सकिन्छ, असल कामको लागि स्वार्थ होइन भने गर्न सकिन्छ भन्ने त कारण चाहिँ हामीले प्राप्त गरेका छौँ। समन्वय सबै क्षेत्रसँग भएको छ, अब नेताहरू नेतृत्वका मान्छेहरूलाई पनि हामीले त्यहाँ आमन्त्रण गरेका छौँ, कतिपय स्वास्थ्य कारणले आज कारणले खप्त जान नसक्ने कुराहरू नहोला। मलाई के विश्वास छ भन्नुहुन्छ भने समन्वय प्रशस्त भएको छ, जसरी समन्वय भएको जसरी भावना चाहिँ सबै नेताहरू राख्नुभएको छ, सबै अगुवाले जनपदले राख्नुभएको छ, त्यसरी तयारीका लागि सबै यो व्यवस्थापन समितिमा जिम्मा हो, हर्कवाल सिंह व्यवस्थापन समितिको अध्यक्ष संयोजक भएका नाताले उहाँहरूले अथवा भीमबहादुर खण्डका अथवा के अरे कार्यकारी निर्देशकले के गरेका छ, अहिले फेल भएपछि उहाँहरूले गलत गरेको भन्ने र चाहिँ अब राम्रो हुँदाखेरि हामी सबैले गरे भन्ने होइन, गलत हुँदाखेरि पनि जस्तो यी धेरै कुरा छन् राज्य तहबाट सहयोग गर्नुपर्ने कुराहरू कतिपय छन्, धेरै कुरा छन्, जस्तो सेनाको हेलिकप्टर लिँदाखेरि समितिभन्दा पनि रिकग्नाइज राज्यको प्रदेश सरकारको चाहिँ त्यो एउटा चाहिँ पहल गर्ने भइदा सहज हुन्छ। हामीलाई ढुवानीको सबभन्दा ठुलो समस्या चुनौती भएको छ, यो ढुवानी गर्नको लागि कम्तीमा हेलिकप्टर सेवा अहिले पनि प्राप्त भएको छ, सबै व्यस्त छन्, हेलिकप्टर सेवा व्यस्त छन्, हामीलाई कहीँ अप्ठ्यारो पार्छ भने यही हाम्रो व्यवस्थापनको यो पाटो एकदम मसिनो पाटोले हामीलाई कहीँ अप्ठ्यारो पार्छ कि भन्ने चाहिँ कुराहरू बाहेक राजनीतिक तहबाट जनप्रतिनिधिका तहबाट कहीँ कतै पनि केही त कसैमा विवाद छैन। तपाईँहरूले अस्ति पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेशको सम्पूर्ण सरकार काठमाडौँ पुगेको छ, सबै पार्टीका नेतृत्वका मान्छेहरू सांसदहरू त्यहाँ चाहिँ पुगेका छन्, सबै पार्टीको चाहिँ केन्द्रमा रहनुभएका नेताहरूसँग हाम्रो समन्वय भएको छ, समर्थन प्राप्त भएको छ, सहयोग प्राप्त भएको छ, आर्थिक सहयोग प्राप्त भएको छ, नैतिक समर्थन प्राप्त भएको छ। यसैले यो कार्यक्रम अत्यन्त एउटा सकारात्मक दिशातर्फ अगाडि बढेको कुरा म निवेदन गर्न चाहन्छु।
हुन्छ, हामीलाई समय दिनुभयो। खप्तडमा भइरहेको प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन जुन चाहिँ यही जेठ 23-25 गतेसम्म हुन गइरहेको छ, यो बारेमा जानकारी गराइदिनुभयो, यसको लागि यहाँलाई धन्यवाद।
धन्यवाद। एकपटक म फेरि पनि सुदूरपश्चिमका सम्पूर्ण नेतृत्व पंक्तिमा रहनुभएका सम्पूर्ण आदरणीय नेताजीहरू, जनप्रतिनिधिजीहरूलाई अपील गर्न चाहन्छु, निवेदन गर्न चाहन्छु, हामीले जुन उच्च एउटा चाहिँ नैतिक एउटा के अरे ठाउँबाट उठेर चाहिँ केही कामको थालनी गर्न खोजिरहेका छौँ। आगामी दिनमा हरेक चाहिँ असल कामका लागि फेरि एकजुट हुने हाम्रो प्रेरणामा हामी सबै जुटेर अगाडि बढौँ भन्ने निवेदन गर्दै यो कार्यक्रमको सफलता लागि सबै सञ्चार कर्मी मित्रहरू, सबै सामाजिक संस्थाहरूसँग हार्दिक अपील गर्न चाहन्छु। धन्यवाद।
धन्यवाद। अहिले हामीले कुराकानी गर्यौं प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनका सम्बन्धमा खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष तथा सम्मेलन तयारी व्यवस्थापन समितिका संयोजक हर्क बहादुर सिंहसँग यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यही पूरा हुन्छ। प्राविधिक सहकर्मी कृष्ण प्रसाद श्रेष्ठलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु। नमस्ते।